नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल साउन 5 गते मंगलबार, आषाढ़ शुक्ल पक्ष सप्तमी तिथि, तदनुसार 21 जुलाई सन् 2026, नेपाल सम्बत 1146, आज दिल्लाथ्व 7। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ, राम्रो काम गर्नेलाई सधैं प्रोत्साहन शीर्षक दिएर प्रधानमन्त्रीद्वारा पूँजी बजारका सरोकारवालासँग भएको छलफलको प्रसंगलाई गोर्खापत्रले प्रमुख समाचार बनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आर्थिक विकास, उद्यमशीलता प्रवर्धन र रोजगारी सृजनाका लागि पूँजी बजारलाई सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट पार्नुभएको छ। त्यसक्रममा पूँजी बजारलाई व्यावसायिक, पारदर्शी र मर्यादित बनाउन आवश्यक सुधार अगाडि बढ़ाउने पनि उहाँले बताउनुभयो। पूँजी बजारका सरोकारवालासँग हिजो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलमा उहाँले राम्रो काम गर्नेलाई प्रोत्साहन र अनियमितता गर्नेलाई शून्य सहनशीलताको नीति अपनाइने स्पष्ट पार्नुभयो। सोमबारे पूँजी बजारमा उल्लेख्य सुधार भएको छ। पूँजी बजार मार्फत उद्यमशीलताको विकास र रोजगारी सृजना गर्ने कार्य सरकारको मुख्य प्राथमिकतामा रहेको बताउँदै उहाँले उद्यमी व्यवसायीलाई उच्च मनोबल साथ काम गर्न आग्रह गर्नुभयो। उहाँले पूँजी बजारलाई व्यावसायिक र मर्यादित बनाउनुपर्नेमा जोड़ दिँदै यसबाट उद्यमशीलता फस्टाउने र रोजगारीका अवसर थपिने भएकाले राम्रो काम गर्नेलाई सरकारले सधैं प्रोत्साहन गर्ने तर गल्ती गर्नेहरू विरूद्ध शून्य सहनशीलताको नीति अपनाउने स्पष्ट पार्नुभयो। छलफलमा पूँजी बजारका सरोकारवाला संस्थाका प्रतिनिधिले बजारको दिगो विकासका लागि कानूनी, नीतिगत, संस्थागत र प्रणालीगत सुधारको आवश्यकता रहेको सुझाव दिनुभएको छ। प्रधानमन्त्री शाहसँगको संवादले आफूहरू अझ बढ़ी प्रोत्साहित भएको उल्लेख गर्दै उहाँले प्रारम्भिक सार्वजनिक निष्कासन प्रणालीमा सुधार गर्न, दोस्रो बजारमा माग र आपूर्तिको सन्तुलन मिलाई उचित मूल्य निर्धारण प्रणालीको विकास गर्न तथा दैनिक कारोबार रकमलाई 30 अर्ब रूपियाँ भन्दा बढ़ी पुर्याउने वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभएको छ। यो समाचार आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकमा मल किन्न गएका किसान दाजुभाइ 20 दिनदेखि भारतीय जेलमा शीर्षकको समाचार प्रकाशित छ। विगतका वर्ष झैं हुन्थ्यो भने यतिबेला बलरा नगरपालिका 5 सर्लाहीका 55 वर्षीय सुरेन्द्र प्रसाद सिंह र 60 वर्षीय नागेन्द्र प्रसाद सिंहले झण्डै 2 बिघा खेतमा रोपाई गरिसकेका हुन्थे। यसपालि खेत बाँझो मात्रै छैन, यी दुई किसान दाजुभाइ 20 दिनदेखि भारतीय जेलमा छन्। सरकारले मल दिन नसकेपछि भारतीय सीमावर्ती बजार सोन वर्षाबाट खरिद गरेर ल्याएको 2 बोरा यूरिया र 6 बोरा डीएपीसहित उनीहरूलाई पक्राउ गरिएको थियो। रोपाई अघि उनीहरू मलको जोहो गर्न विगतका वर्ष झैं सीमावर्ती बजार सोन वर्षा पुगेका थिए, तर साइकलमा राखेर ल्याउँदै गर्दा 17 असारमा भारतीय कृषि विभाग र सशस्त्र सीमा बल एसएसबीको संयुक्त टोलीबाट मल तस्करी गरेको आरोपमा पक्राउ परे। पक्राउ परेपछि उनीहरूलाई शुरूमा सोनवर्षा थानामा राखियो, त्यसपछि सीतामढ़ी जिल्लाको डुमरा स्थित कारागार पठाइएको छ। मुद्दामा थप सुनवाई हुन सकेको छैन। थुनामा रहेका नागेन्द्रका ज्वाई प्रवीण सिंहका अनुसार डुमरा स्थित स्थानीय अदालतले 25 असारमा सोनवर्षा प्रहरीबाट घटनाको विवरणसहितका कागजात मगाएको छ। अहिलेसम्म दुवैजनाको धरौटी हुन सकेको छैन। अदालतका न्यायाधीश विदामा हुनुहुन्छ भन्ने जानकारी पाएका छौं। उहाँले भन्नुभयो, अदालती प्रक्रियाकै कारण ढिलासुस्ती भइरहेको छ, हामी धाउन छोडेका छैनौं। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ, जहाँ प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीको भनाई पनि समेटिएको छ। उहाँ भन्नुहुन्छ, गृह मन्त्रालयलाई जानकारी गराइसकेको छु, माथिबाट पहल भइरहेको होला, स्थानीय तहमा भारतीय एसएसबीसँग पनि समन्वय गरिरहेका छौं। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। कान्तिपुर दैनिकबाटै 11 महिनामै 21 करोड़को नेपाली अचार निर्यात शीर्षकको समाचार लिँदैछौं। पछिल्लो समय नेपालमा बनेको अचार विभिन्न मुलुकमा पुग्न थालेको छ। चालू आर्थिक वर्षको 11 महिनामा मात्र 21,16,98,000 रूपियाँ बराबरको अचार निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ। यस वर्ष इटाली, अस्ट्रेलिया, बेलायत, क्यानाडा, जापान, कोरिया, अमेरिका, बेल्जियम, मोरिसस, डेनमार्क, युएई, मलेसिया र भारतमा अचार निर्यात भएको विभागले जनाएको छ। पछिल्ला 11 महिनामा सबैभन्दा बढ़ी इटालीमा 3,73,87,000 रूपियाँको 57,267 किलो अचार निर्यात भएको छ। अस्ट्रेलियामा 3,64,89,000 र बेलायतमा 3,61,06,000 रूपियाँको अचार निर्यात भएको थियो। सबैभन्दा कम भारतमा 4,000 रूपियाँको अचार निर्यात भएको विभागको भनाई छ। भारतमा अचार निर्यात न्यून देखिए पनि आयात भने बढ़दो छ। भारतबाट 3,33,91,000 रूपियाँको अचार आयात भएको छ। चीनबाट 8,48,51,000, कोरियाबाट 3,65,000, जापानबाट 37,000 र भूटानबाट 2,000 रूपियाँको अचार आयात भएको विभागको तथ्याङ्क छ। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। गोर्खापत्र दैनिकमा पनि अचारकै प्रसंग प्रकाशित छ। राजनीतिसँगै अचार उत्पादन शीर्षकको समाचार लिँदैछौ। कुनै समय जाजरकोटको कुसे गाउँपालिकाको उपाध्यक्षका रूपमा जिम्मेवारी सम्हाल्नुभएकी रामछाया शाहीले अहिले आफ्नै हातले बनाएको अचार मार्फत फरक परिचय बनाउनु भएको छ। राजनैतिक गतिविधिसँगै उद्यमशीलतालाई पनि सँगसँगै अघि बढ़ाउँदै उहाँ अहिले अचार उत्पादनमा व्यस्त हुनुहुन्छ। 2074 सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएर कुसे गाउँपालिकाको उपाध्यक्ष बन्नुभएकी शाहीले करिब एक वर्ष अघि अचार व्यवसाय शुरू गर्नुभएको हो। गत भदौदेखि स्थानीय स्तरमा पाइने कच्चा पदार्थ प्रयोग गरेर अचार उत्पादन थाल्नुभएकी उहाँले अहिले जाजरकोट सदरमुकाम खलंगामा बसेर नियमित रूपमा अचार बनाइरहनु भएको छ। शुरूआती दिनमा उहाँले युट्यूबका भिडियो हेरेर अचार बनाउन सिक्नु भएको थियो। सिकाईसँगै प्रयोग गर्दै अघि बढ़नुभएकी शाहीलाई केही समय अघि एमाले नेत्रा शान्ता चौधरीले जाजरकोटमै सञ्चालन गरेको अचार बनाउने तालिमले थप आत्मविश्वास र व्यावसायिक सिप प्रदान गरेको छ। गर्नुभयो त्यसपछि उहाँको उत्पादन अझ व्यवस्थित र गुणस्तरीय बन्दै गएको छ। उहाँले भन्नुभयो, तालिम पाएपछि धेरै कुरा सिक्न पाइयो। अहिले पहिले भन्दा सहज र आत्मविश्वासका साथ अचार बनाउन सकेकी छु। यो समाचार गोर्खापत्र दैनिकमा प्रकाशित छ। गोर्खापत्र दैनिकबाटै पुलले सुख होइन दुःख दिँदै शीर्षकको समाचार लिँदैछौ। बाँकेको डुडुवा गाउँपालिका कधैपुर वा स्थित डुडुवा खोलामाथि निर्माण गरिएको पुलको दुवैतर्फ पहुँच मार्ग व्यवस्थित नबनाइदा सो क्षेत्रका स्थानीयवासी जोखिमपूर्ण रूपमा आवत जावत गर्न बाध्य छन्। स्थानीय बासिन्दाका अनुसार पुलको दुवै किनारामा सड़कको सतह पुलसँग नमिलाइएको, प्रवेशद्वार साँघुरो रहेको तथा कंक्रिटको अवरोधका कारण मोटरसाइकल लगायतका साना सवारी साधन सञ्चालन गर्न अति नै कठिनाई भएको छ। डुडुवा खडैचाका रामफेरम वर्माले आवागमन गर्नुपर्ने बाध्यताका कारण सो पुलमा चढ़ने र ओर्लने क्रममा सन्तुलन गुम्ने जोखिम रहने र बर्खायाममा चिप्लो सड़कका कारण दुर्घटनाको खतरा अत्यधिक रहेको गुनासो गर्नुभयो। त्यसैगरी डुडुवा कधैपूर्वाका स्थानीय रमेश मिश्रले पुल निर्माणपछि सहज आवत जावत हुने अपेक्षा गरिएकोमा पहुँच मार्ग व्यवस्थित नहुँदा झनै डर र त्रासबीच यात्रा गर्नु परेको बताउनुभयो। यो समाचार गोर्खापत्र दैनिकमा प्रकाशित छ। कोशी ब्यारेजको पुल आफ्नो आयु पूरा भएसँगै जीर्ण बन्दै गएको छ। बढ़दो सवारी चाप र बाढ़ीका कारण यस पुलमाथि निरन्तर जोखिम बढ़िरहेको छ। पानीको बहाव बढ़ेसँगै केही दिन यता कोशी ब्यारेजको पुलमा एकतर्फी सवारी साधन सञ्चालन गरिएको छ। निर्धारित आयुभन्दा डेढ़ दशकभन्दा बढ़ी समय सञ्चालनमा आइसकेको यस पुलबाट दैनिक हजारौं भारी सवारी साधन गुड्छन्, जसले गर्दा यसको संरचनामा बढ़ी दबाव पर्ने गरेको छ। बर्खायाममा पानीसँगै आउने बालुवा र ढुंगा माटो गेग्रानले समेत नदीको सतह बढ़ाउँदै लगेको छ, जसले पुलको संरचनालाई थप खतरामा पारेको छ। सन् 1962 निर्माण सम्पन्न गरिएको कोशी ब्यारेजको आयु 50 वर्ष तोकिएको थियो, तर पुलको आयु 64 वर्ष नाघिसकेको छ। कोलकाताको जोसेफ एण्ड कम्पनी लिमिटेडले कोशी ब्यारेज निर्माण गरेको थियो। कोशी ब्यारेजको निर्धारित आयु समाप्त भइसकेकाले कुनै पनि समय नदीको बहावले ब्यारेजमा क्षति पुगी जनधनको ठूलो क्षति हुन सक्ने सम्भावना छ। यसको जोखिम अत्यन्तै संवेदनशील र गम्भीर हुन सक्छ। यसले नेपालका पूर्वी जिल्लाहरू र भारतको बिहार राज्यका ठूला भूभागलाई सिधै असर पार्न सक्छ। तैपनि यस ब्यारेजको विकल्पमा प्रस्तावित नयाँ सड़क र पुल निर्माण प्रक्रिया अगाडि बढ़न सकेको छैन। कोशी ब्यारेज जीर्ण हुँदा जोखिम शीर्षकको यो समाचार गोर्खापत्र दैनिकमा प्रकाशित छ। तपाईं यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकैसाथ,
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्,
सजिलो छ एकैसाथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा,
नेपाल टेलिकमको फाइबर इन्टरनेट। नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। आजको नयाँ पत्रिका दैनिकमा लोकसेवा तयारी गरिरहेका लाखौं युवालाई धक्का, यो वर्ष नयाँ पद पूर्ति नगर्ने योजनामा सरकार शीर्षकको समाचार प्रकाशित छ। उच्च शिक्षा लिएका अधिकांश युवाको पहिलो प्रयास हुन्छ सुरक्षित पेशाको खोजी गर्ने र सकेसम्म देशमै बस्ने। यही क्रममा सरकारी जागिरका लागि वर्षेनी लाखौं युवा लोकसेवा परीक्षाको तयारीमा लागेका हुन्छन्। तर यो वर्ष भने अवकाशका पदमा सकेसम्म नयाँ पदपूर्तिको माग नगर्ने सरकारको योजनाले ती युवालाई धक्का पुगेको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा हिजो प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बसेको सचिव स्तरीय बैठकले हाल सरकारका विभिन्न दरबन्दी घटेकाले फाजिलमा पर्ने कर्मचारी व्यवस्थापन नै चुनौतीपूर्ण भएको भन्दै पदपूर्तिका लागि नयाँ माग नगर्ने निर्णय गरेको हो। सरकारका सम्बन्धित मन्त्रालय वा कार्यालयलाई पदपूर्ति आवश्यक परे ती निकायले नै लोकसेवामा माग गर्ने अभ्यास छ। तर सचिव स्तरीय बैठकले यस्तो अधिकार पनि अब प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको अधीनमा रहने निर्णय गरेको छ। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। यहाँ प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता हेमराज अरियालको भनाई पनि समेटिएको छ। उहाँ भन्नुहुन्छ, पहिला फाजिलमा पर्नेहरूलाई व्यवस्थापन गर्नु पर्यो, त्यसपछि स्थायी दरबन्दी खोल्ने हो। ठ्याक्कै लोकसेवा नयाँ पदपूर्ति बन्द गर्ने आशय होइन। ओएनएमले कतिपय नयाँ पद पनि सृजना गर्छ, तर त्यस्ता मन्त्रालय वा निकायले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले स्वीकृत गरेपछि मात्रै लोकसेवामा जान्छ। यसै गरी पूर्व सचिव सुरेश अधिकारीको भनाई यहाँ समेटिएको छ। उहाँ भन्नुहुन्छ, दरबन्दी कटौती गर्दा कर्मचारी फाजिल हुन जान्छन्, तैपनि लोकसेवा ठप्पै गर्नु चाहिँ हुँदैन। दरबन्दी कटौती गर्दा पनि लोकसेवाका पूर्ण रूपमा नरोकी केही पदमा खुलाउनुपर्छ। खास गरी अधिकृत र सोभन्दा मुनिका पदहरूमा युवालाई नवप्रवेशको केही ठाउँ राखेर अघि बढ़नुपर्छ। केही प्रतिशतमा विज्ञापन खुलाउँदै विस्तारै दरबन्दी कटौती गर्न सकिन्छ। यो समाचार नयाँ पत्रिका दैनिकबाट लिएका हौं। काठमाडौँ उपत्यकाका सुकुम्बासीलाई गृह जिल्लामै जग्गा दिने तयारी, अन्यलमा विस्थापित शीर्षकको समाचार कान्तिपुर दैनिकबाट लिँदैछौ। काठमाडौँ उपत्यकाका नदी किनारबाट विस्थापित सुकुम्बासीहरूलाई उनीहरूको स्थायी ठेगाना भएकै जिल्लामा व्यवस्थापन गर्ने प्रक्रिया सरकारले अघि बढ़ाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले संकलन गरेको डिजिटल विवरणका आधारमा यो कदम चालिएको हो। प्रचलित कानून बमोजिम भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि भूमि व्यवस्थापन तथा अभिलेख विभाग मार्फत देशैभर्ती परिवारको नाममा घर जग्गा रहे वा नरहेको छानबिन गरिएको थियो। छानबिनका क्रममा मालपोत कार्यालयको एलआरआईएस प्रणाली मार्फत देशैभर कतै पनि जग्गा नभेटिएका भूमिहीन प्रमाणित व्यक्तिहरूलाई गृह जिल्ला पठाउने प्रक्रिया शुरू गरिएको हो। भूमि समस्या समाधान आयोगका अध्यक्ष बलभद्र वास्तोलाले सोमबारसम्म 28 घर परिवारका लागि बाहिर उनीहरूको स्थायी ठेगाना भएको जिल्लामा जग्गा उपलब्ध गराउन पत्र काटिएको बताउनुभयो। छानबिनको क्रममा मालपोतको प्रणाली मार्फत अरू जिल्लामा जग्गा भेटिएकाहरूको हकमा भने उनीहरूलाई जग्गा उपलब्ध गराउन नसकिने उहाँले बताउनुभयो। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। आमाको मृत्युपछि चार बहिनी सम्हाल्दै 14 वर्षीय नमुना शीर्षकको समाचार अन्नपूर्ण पोस्टबाट लिँदैछौं। बिहानको उज्यालो अझै राम्ररी फैलिएको हुँदैन, गाउँका धेरै घरमा चुल्हो बल्न बाँकी नै हुन्छ। तर मुगुको सोरु गाउँपालिका एककी 14 वर्षीय नमुना दमाई भने उठिसक्नु भएको हुन्छ। उहाँ आफ्ना चार बहिनी र बुवालाई उठाउनुहुन्छ। घरभित्र कुचो लगाउने, ढोकाले पोत गर्ने, चुलोमा आगो बाल्ने र खाना पकाउने काममा जुट्नुहुन्छ। घरभित्र उहाँको दौड़धूप देख्दा जो कसैले उहाँलाई घरकी अभिभावक ठान्नुहुन्छ, तर वास्तविकता फरक छ। नमुना आफै अझै बालिका हुनुहुन्छ र उहाँ कक्षा 10 अध्ययनरत हुनुहुन्छ। आमा जानदेवी दमाईको गत वैशाख 22 गते असामयिक निधन भएपछि नमुनाको बालापन एकाएक हरायो। साथीहरूसँग खेल्ने हातहरूमा दायित्व थपियो, सपना ओझेल परे र काँधमा परिवारको जिम्मेवारी आयो। आज उहाँ आफ्ना चार बहिनीका लागि आमा बन्नुभएको छ। घरको एउटा कुनामा राखिएको आमाको पुरानो तस्विरतर्फ हेर्दै नमुना बेला बेला टोलाउनुहुन्छ। त्यो तस्विरले उहाँलाई बारम्बार सम्झाउँछ, अब आमा कहिल्यै फर्केर आउने छैनन् र बहिनीहरूलाई आमाको जस्तै माया आफूले दिनुपर्छ। आमा हुँदा बिहान उठ्दा खाना तयार हुन्थ्यो, विद्यालय जाँदा कपाल कोरिदिनुहुन्थ्यो, बेलुका फर्किँदा रोटी पकाउनुहुन्थ्यो। नमुना भक्कानिँदै भन्नुहुन्छ, अहिले बहिनीहरूलाई हेर्दा आमाको धेरै सम्झना आउँछ। यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। कोरोनाकालीन होल्डिङ सेन्टर अलपत्र मक्किँदै करोड़ संरचना शीर्षकको समाचार नागरिक दैनिकबाट लिँदैछौ। कोरोना संक्रमित आइसोलेशनमा राख्न सय्या अभाव हुने भएपछि 2078 सालमा नेपालगंज उपमहानगरपालिका 14 1000 क्षमताको होल्डिङ सेन्टर निर्माण गरियो। कुल 29,38,00,000 रूपियाँ लागतमा आइसोलेशन कक्ष, शौचालय, भण्डार कक्ष, भान्सा, भोजन कक्ष समेत गरी 60 भवन निर्माण गरिएको थियो। नेपालगंज उपमहानगरपालिकाले उपलब्ध गराएको 4 बिघा 13 धुर सरकारी जग्गामा ती भवन बनाउने ठेक्का हनुमान निर्माण कम्पनी ललितपुरले गरेको थियो। निर्माणको सुपरिवेक्षण अनुगमन भने नेपाली सेनाले गरेको थियो, तर होल्डिङ सेन्टर निर्माण लगत्तै कोरोना महामारी नियन्त्रणमा आयो। अहिले त्यहाँ बनेका संरचना मक्किँदै गएका छन्। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ। ढुवानी लागत र समय घट्दा उद्योगी उत्साहित शीर्षकको समाचार कारोबार दैनिकबाट लिँदैछौ। पूर्वी नेपालको उद्योग व्यापारका लागि बहुप्रतीक्षित प्रत्यक्ष रेल कार्गो सेवा औपचारिक रूपमा शुरू भएको छ। विराटनगर 18 स्थित एकीकृत जाँच चौकी आईसीपी अन्तर्गत रहेको नेपाल कस्टम यार्डमा पहिलो पटक कार्गो रेल आइपुगेपछि पूर्वी क्षेत्रको अन्तर्राष्ट्रिय व्यापारमा नयाँ अध्याय शुरू भएको मानिएको छ। कोलकाता बन्दरगाहबाट तेस्रो मुलुकबाट आयातित कच्चा पदार्थ बोकेको रेल विराटनगर आइपुगेको हो। यो समाचार कारोबार दैनिकमा प्रकाशित छ। चौरीको रगत पिउन मार्च लेख शीर्षकको समाचार गोर्खापत्र दैनिकबाट लिँदैछौ। पोखरा महानगरपालिका 15 रामबजारका रामप्रसाद तिलिजा हरेक वर्ष मुस्ताङको थासाङ गाउँपालिकामा निलगिरी हिमालको फेदैमा अव्यवस्थित मार्च लेखमा याक नाक चौरीको आलो रगत पिउन पुग्नुहुन्छ। तिलिजाले विभिन्न अस्पतालमा ग्यास्ट्रिक र गोनोगोलाको उपचार गराए पनि निको नभएपछि लगातार 3 वर्षदेखि चौरीको आलो रगत पिउने गर्नुभएको छ। बेनी जोमसम सड़क खण्डबाट करिब 4 घण्टाको उकालो यात्रा गरेर तिलिजा जस्तै म्याग्दीको अन्नपूर्ण गाउँपालिका 2 भोरुङ तातोपानीकी सानिया रंजिता आफन्तसँग बर्खाको समयमा चौरीको आलो रगत पिउन मार्च लेख पुग्नु भएको छ। मार्च याकनाक संरक्षण समितिको आयोजनामा गत साउन 1 गतेदेखि शुरू भएको मेलामा प्रतिकूल मौसमका बावजूद पनि आयुर्वेदिक र प्याथोलोजी उपचार पद्धतिबाट आजित भएकाहरू समुद्री सतहदेखि 4,000 मिटरमा अवस्थित मार्च लेकमा पुगेका छन्। तिलिजाले भन्नुभयो, दैनिक दुई गिलास आलु रगत पिउने गरेको छु, धेरै निको भएको महसुस गरेपछि साथीहरूसँगै वर्षमा दुई पटक आउँछु। यो समाचार गोर्खापत्रमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै। अब यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक उत्तम पाण्डेलाई धन्यवाद। दीपक जोशी विदा हुन्छु। नमस्कार।